मित्रों, अक्सर मैं बातें करती हूँ स्मारकों की, इमारतों की, इतिहास की, और आज हमारी खुशकिस्मती है कि हम एक ऐसे व्यक्ति, एक ऐसे लेखक, एक ऐसे फोटोग्राफर, या कहिए कि बहुचर्चित व्यक्ति के साथ बात कर रहे हैं जिन्होंने कि लिखी है एक किताब, द लॉस्ट सिख हेरिटेज इन पाकिस्तान, अमरदीप सिंह जी। तो आइए उनसे बातें करें इस खोई हुई विरासत के बारे में। नमस्कार अमरदीप जी।
नमस्कार कुमुद जी।
आपकी किताब द लॉस्ट सिख हेरिटेज इन पाकिस्तान के बारे में बहुत कुछ सुना है, उसके बारे में पढ़ा है, हालांकि मैंने किताब नहीं पढ़ी लेकिन बहुत तारीफें सुनी हैं। तो बताइए कि आपको ये किताब लिखने की प्रेरणा कैसे मिली?
कुमुद जी, ये किताब का नाम वैसे लॉस्ट हेरिटेज द सिख लेगेसी इन पाकिस्तान है। इसकी प्रेरणा मुझे ऐसे मिली कि 25 साल की सर्विस करने के बाद जब मैं 2013 में मैंने अमेरिकन एक्सप्रेस की जॉब छोड़ी थी, तो मैं सोच रहा था कि अपने इस टाइम में, इस दौरान में पाकिस्तान जाके अपने फादर की जगह देख के आऊँ, मदर की जगह देख के आऊँ। फादर की जगह जो पाकिस्तान में, तो कश्मीर के इलाके में पड़ती थी, मुजफ्फराबाद, जिसके बारे में मेरे फादर बचपन से मेरे को काफ़ी अच्छी बातें सुनाते थे, कितना सेकुलर और कितना मिल के जुल के रहने वाली सोसाइटी होती थी उस टाइम। तो दिल में ये चाहा था कि वहां जाऊं। मेरी मदर एबटाबाद हजारा रीजन की थी, तो वहां भी जाने का मेरे को शौक था। तो 2014 में मैं अपना कैमरा लेके और दो जोड़े कपड़े लेके पाकिस्तान चल पड़ा। मुझे ये नहीं पता कि कहाँ जाना है, कैसे जाना है। 30 दिन का वीजा मिला था मुझे, तो 30 दिन के वीजे के अंदर मैं सिर्फ ये जानता था कि कश्मीर तक पहुंचना है, मुजफ्फराबाद तक। लेकिन ये भगवान ने अपने आप ही कुछ चीजें ऐसे जोड़ते गए हैं कि मुझे खुद नहीं पता कि 30 दिन के बाद जब मैं वापस आया हूँ, तो मैंने इस दौरान में 30 दिन में 36 जगह और देखी थी। जाते वक्त करीब 15-16 जगह और आते वक्त करीब 13-14 जगह मैंने और देखी है, जिसमें मैं वेस्ट पंजाब में साउथ सिंध के पास तक, मुल्तान तक गया, जो सूफियों का शहर था।
जी बिल्कुल।
हाँ जी, मुल्तान तक गया और वहां और पंजाब के अंदर काफी एरियाज ढूंढ एक्सप्लोर करते कराते खैबर तक चला गया मैं, जहाँ पर महाराजा रंजीत सिंह के टाइम में जमरोद का किला बनाया गया था और नई बाउंड्री स्टैब्लिश की थी। वहां से फिर मैं करते हुए हजारा रीजन से चलते हुए मुजफ्फराबाद पहुंच गया, फिर वापस लाहौर आया और मैं वापस आया हूँ। तो 30 दिन की जो मैंने ट्रिप की है, उसके अंदर सिर्फ मेरी एक ऑब्जर्विंग आई की वजह से मैं ये देखता रहा कि स्टूडेंट ऑफ हिस्ट्री और स्टूडेंट ऑफ सिख हिस्ट्री के, मैं वहां की पुरानी इमारतों को देखता रहा कि कहाँ पे क्या क्या फुटप्रिंट सिख लेगेसी के अभी मौजूद है वहां पर। और ये काम बस मैं मुझे वापस आया हूँ तो मुझे लगा कि ये इतना रिच ट्रेजर जो मेरे पास है, जो विजुअली किसी ने कभी दिखाया नहीं है इस चीज को, वो दुनिया के आगे पेश करना चाहिए।
तो आप एक खजाना साथ में ले आए हैं, एक पुस्तक के रूप में, तस्वीरों के रूप में, लेखनी के रूप में। ये बताइए कि कौन सी इमारतें वहाँ हिफाजत के साथ आपने देखी और कौन सी बिल्कुल खंडहर बन गई हैं शायद?
तो वैसे तो गया तो मैं लेने था वहाँ अपने फादर के की जगह की मिट्टी था, वहाँ मिट्टी लेने के लिए गया था, लेकिन वापस आते आते मैं मिट्टी नहीं लेके आया क्योंकि मैंने सोचा कि मिट्टी को ले जाके क्या फायदा। लेकिन आपके जो किताब बन गई, ये मिट्टी से भी बहुत बड़ी। तो जो आपने क्वेश्चन पूछा कि वहाँ क्या क्या चीजें हिफाजत में है, कौन सी इमारतें कैसी हैं वहां पर, इसको मैं ब्रॉडली 3 सेगमेंट्स में डिवाइड कर सकता हूँ। पहली बात तो इमारतें जब हम कहते हैं, सिख एम्पायर, ब्रिटिश ने जब 1849 में पंजाब को ऑक्यूपाई किया था, उससे पहले एक वहां सिख किंगडम होता था। और सिख किंगडम जो ब्रिटिश ऑक्यूपेशन के बाद जो एज अ पार्ट ऑफ इंडिया बन गया, ये लास्ट एम्पायर जो था एक्वायर हुआ था। उसके बाद जब ब्रिटिश ने 1947 में लाइन बनाई डिवीजन की, उसके अंदर आज अगर मैप देखें तो 80% ऑफ द सिख एम्पायर जो ब्रिटिश ने एक्वायर किया था, जिसको 1947 में पार्टीशन किया गया, 80% ऑफ दैट एम्पायर फेल इनटू पाकिस्तान।
जी जी।
तो 80% ऑफ एम्पायर के अंदर में ये सोचने की बात है कि आज अगर हम सिख कम्युनिटी के बीच में अगर आप किसी से भी पूछ लें, बिकॉज हमारी ब्रेन जो है ब्रेन वॉश्ड हो गई है। ब्रेन वॉश क्यों हो गई है कि अगर आप किसी भी यंग जनरेशन से या मिडिल जनरेशन, मेरी उम्र के लोगों से पूछ लीजिए, मेरी 49 की उम्र है, कि आप पाकिस्तान में सिख विरसे के बारे में क्या जानते हैं, तो वो कहेंगे ननकाना साहब, पंजा साहब, जहाँ ननकाना साहब जहाँ नाना की पैदाइश हुई थी, पंजा साहब, और 2-3 गुरुद्वारे के नाम ले लेंगे, ये जो मेंटेन्ड गुरुद्वारे हैं। पाकिस्तान में करीब 8 से 9 मेंटेन्ड गुरुद्वारे जो पाकिस्तान गवर्नमेंट मेंटेन कर रही है, ये पाकिस्तान गवर्नमेंट के अंदर कंट्रोल पे है, सिख कम्युनिटी के कंट्रोल में नहीं है, पाकिस्तान गवर्नमेंट के कंट्रोल के अंदर है। तो ये 8 या 9 गुरुद्वारे ही जो अच्छी कंडीशन में है, मेंटेन कंडीशन में। लेकिन सोचने की बात है, अगर आप किसी से क्वेश्चन पूछें कि आपकी आपका विरासत क्या थी वहां पर, तो या क्या आपकी पूरी विरासत जो 80% ऑफ एम्पायर जो वहां رہ گیا جس میں آپ کی پوری وراثت صرف 8 گرودوارے ہی تھے, ایک امپائر ایگزسٹ کرتا تھا, اس کے بارے میں اور کیا فٹ پرنٹس. اگر آپ ہسٹری کی ٹیکسٹ پڑھیں تو سکھوں نے اس ٹائم پہ افغانیوں کو پنجاب سے نکالا تھا, اپنی جگہ تک افغانستان کا بارڈر بنایا تھا. تو اس امپائر کے اندر میں فورٹس ہوئیں گے, جو دو اینگلو سی جو بیٹلز لڑے گئے تھے برٹش کے اگینسٹ, اور برٹش نے کہا کہ سب سے سخت لڑائیاں جو ہوئی ہیں انڈیا کے ایکوزیشن میں وہ سکھ وارز ہوئی ہیں. تو وہ کیا بیٹل فیلڈ جو 15-16 بیٹل فیلڈ وہ آج کہاں ہیں, رائٹ, ان میں کیا مونیومنٹس ہیں. جو گردوارے ہیں وہ گردوارے تو ہم 8 تو گردوارے کہہ رہے ہیں ہم جو مینٹینڈ ہے, لیکن کتنے سارے اور گردوارے ہونے چاہیے پنڈوں کے اندر, جو شہروں کے اندر, جو گاؤں کے اندر ہونے چاہیے, وہ آج کہاں ہیں. 8 آرکیٹیکچر جو فریسکو, جب مہاراجا رنجیت سنگھ کے ٹائم میں اسٹیبلٹی آئی تھی پنجاب میں پہلی بار 800-900 سال کے بعد میں, 8 اور رائٹنگ اور آرکیٹیکچر تبھی پرفلت ہوتا ہے جب اسٹیبلٹی آتی ہے. تو اس کی کوئی فٹ پرنٹ رہتی ہے کہ نہیں رہتی ہے. خالسا اسکولس, خالسا کالجز, جو ایک بہت بڑا برانڈ نیم ہوتا تھا پنجاب میں, آج سکھوں نے وہ برانڈ نیم انڈیا میں اسٹیبلش نہیں کر پا رہے ہیں وہ اس لیول پہ, لیکن پنجاب میں پاکستان کے سینڈ میں وہ ایک برانڈ نیم ہوتا تھا. جنرل ایوب خان اپنی کتاب میں لکھتے ہیں کہ وہ ایک خالسا اسکول میں پڑھے تھے, تو وہ گرو سے لکھتے ہیں اس کے بارے میں, لیکن وہ آج کہاں ہیں, وہ سارے اسلامیہ اسکولس بن گئے. تو یہ کوشچن کو جب میں نے کتاب میں پروب کرنا شروع کیا ہے, تو گرودواروں کو میں 3 بھاگوں میں بانٹ سکتا ہوں. ایک تو گرودوارے جو فنکشنل ہیں 8-9, دوسرے گرودوارے ہیں جو آکوپائڈ ہو گئے ہیں. اب جب آکوپائڈ ہیں اس میں کیا ہوا ہے کہ جب لائن بنی ہے تو دو ٹائپ کے لوگ پاکستان موو ہوئے ہیں. ایک ہوئے ہیں جن کو جنون تھا کہ ہمارا ملک بن رہا ہے, دوسرے موو جو ہوئے ہیں جو کہ لوور طبقے کے لوگ تھے جن کے پاس کوئی ہوپ نہیں تھا انڈیا میں, یو پی سے, بہار سے. تو وہ جب موو ہوئے ہیں تو ان کے پاس کوئی لینڈ ریکلیم کرنے کے لیے کوئی ڈاکیومینٹس نہیں تھے, ان کے پاس کوئی وہاں پہ لینڈ تھا ہی نہیں. تو ان کو جو لینڈ کمپنسیشن میں نہیں ملا پاکستان میں, تو وہ یہ گرودواروں کے اندر, بلڈنگس کے اندر گھس گئے, مندروں کے اندر گھس گئے. اور وہ چیزیں نہ ہی صرف گرودوارے بٹ مندر بھی میں نے بڑے دیکھے ہیں وہ, لیکن وہ اس ٹاپک اس بک کے پارٹ نہیں ہے وہ, لیکن وہ سب انہوں نے آکوپائی کر لیا. اب آج وہ گرودوارے اور مندر ان کے اندر ان کے جو ونش کے لوگ ہیں وہ 100-200 لوگ ہو گئے, تو وہ تو کھنڈر ہی بن گئے. اور تیسری ٹائپ کی جو مونیومنٹس گرودوارے اگر کہتے ہیں, جو گورنمنٹ نے آکوپائی کر کے ان کو کچھ اور چیزیں بنا دی ہیں, جیسے منسیرہ کا لائف, منسیرہ سٹی کی جو میونسپل لائبریری ہے, دیٹس اے بیوٹیفل بلڈنگ, لیکن وہ پہلے ایک گرودوارا ہوتا تھا, رائٹ. تو یہ چیز گرودواروں میں کہتا ہوں. فورٹس جو ہیں, زیادہ تک فورٹس جو ہیں وہ آرمی کے آکوپیشن کے اندر ہیں. پیشنس یو کانٹ گو ان سائڈ, میں نے باہر ان کی فوٹوگرافی کی ہے.
جی مترو, ہم چرچا کر رہے ہیں لاسٹ ہیریٹیج دا سکھ لیگسی ان پاکستان کے لیکھک امردیپ سنگھ جی کے ساتھ. اس روچک چرچا کو آگے بڑھاتے ہیں.
باقی آرٹ, آرکیٹیکچر, حویلیاں, یہ سب چیزیں تو کھنڈر ہی ہو گئی ہیں. کہیں کہیں میرے کو چیزیں نظر آئی ہیں, پرانے گرو نانک کی فوٹو ہیں, جو فوٹو ہیں کیا فریسکو جو دیوار پہ پینٹنگ کی ہوئی ہیں, تھوڑی بہت جو رہ گئی ہیں ان کو میں جوائن کر کے ڈاٹس کو یہ کتاب میں پریزنٹ کر رہا ہوں. خالسا انسٹیٹیوشن سارے کے سارے اسلامیہ برانڈ کے اندر چینج ہو گئے ہیں, تو خالسا نام کا کوئی ابھی انسٹیٹیوشن رہتا نہیں ہے, لیکن ان کی آرکیٹیکچر سے پتہ چلتا ہے کہ یہ پہلے خالسا اسکول یا خالسا کالج ہوتا تھا.
تو کیا کچھ بلڈنگز پر, عمارتوں پر آپ نے پرانے نام دیکھے جو کہ سکھوں کے, ہندوؤں کے نام تھے؟
بہت جی, کوئی نہیں کیا بہت. وہاں ٹائم از ان اے سٹینڈ سٹل. اگر گرودوارے کے اندر ہم کہیں جاتے ہیں, جہلم کا گرودوارا, میں دو آپ کو ایگزامپل دیتا ہوں. جہلم کے گرودوارے میں گیا, آج وہ جہلم کا گرودوارا جو ہے انٹروگیشن سینٹر کے طرح کام کرتا ہے, تو وہاں پولیس, وہ بیسیکلی ان کی جو سی آئی اے اسٹاف انٹروگیشن سینٹر وہاں پر ہے. تو اس کے اندر میں جب جاتا ہوں تو کوئی گرودوارے یا مندر میں ایک پروگرام کا بورڈ لکھا ہوتا ہے سائڈ پہ, تو جس میں کچھ چیزیں انہوں نے پینٹ کی ہوتی ہیں, کچھ چیزیں جو روزانہ چینج ہوتی ہیں ان کو چاک سے لکھتے ہیں. تو جو چیزیں پینٹ کی ہوئی تھیں وہ چیزیں ابھی بھی وہیں کی وہیں ہیں, وہ بورڈ ٹوٹ گیا ہے, لیکن اس میں لکھا ہوا ہے پنجابی میں, دیکھو ہم سویرے کی پریئر کرتے ہیں آسا کی وار, تو آسا کی وار, آسا کی وار دا سمے, مطلب آسا کی وار کی پریئر کا سمے, وہ چیز ابھی بھی لکھی ہوئی ہے اس کے اوپر, رائٹ. آپ بابا فرید کی مزار کے پاس میں گیا تو وہاں پر میں کافی, اس میں میں نے انٹرفیتھ ایسپیکٹ بھی کور کیے ہیں. سکھ لیگسی جب کہتے ہیں تو پرہلاد کی ملتان میں, جو ہم روز سویرے اپنے سکھ دھرم میں جب ہم ایک پریئر پڑھتے ہیں اس میں پرہلاد کا ذکر آتا ہے, تو پرہلاد کی جو جگہ تھی, برتھ پلیس تھی ملتان میں, وہاں بھی میں گیا سن ٹیمپل میں, وہ انٹرفیتھ ایسپیکٹس میں نے لے کے آیا ہوں. لیکن جب ان سب جگہ پہ جاتے ہیں تو کہیں نہ کہیں آپ کو گرمکھی میں کچھ نہ کچھ چیزیں لکھی ہوئی ملتی ہیں ابھی بھی, تو یہ چیزیں کافی ہیں. تو باقی ایک چیز جو میں کہہ رہا ہوں, دوسری چیز, گرو نانک خالسا کالج گوجرانوالا میں جب میں گیا, تو جب میں اس کے اندر تھا تو وہ اس ٹائم بریک چل رہی تھی, تو میرے ساتھ وہاں پاکستان کے ایک لوکل مددگار تھے, وہ میرے ساتھ گئے. तो मैंने वहां पर एक जगह पे एक पोस्टर लगा हुआ था, उसके पोस्टर के ऊपर एक एम्बलम सा कुछ नजर आ रहा था, लेकिन वो लग रहा था कि ये कुछ सिख लोगों के हिसाब से है। तो मैंने उनको कहा कि शाहिद साहब ये कुछ लग रहा है, ये सिख कम्युनिटी के साथ एसोसिएटेड है। तो हमने पोस्टर को निकालना शुरू कर दिया। उस टाइम खड़े खड़े वहां पर, तो पीछे से मास्टर जी आ रहे थे स्कूल के, तो मिर्जा साहब, मिर्जा साहब कहते हैं, पंजाबी में बोलूंगा उन्होंने, क्योंकि मैं पंजाबी में कहा, सरदार जी तुसी की कर रहे हो?
अच्छा।
तो मैंने देखा, तो मैंने सोचा आज तो थप्पड़ पड़ेंगे, फिर क्या रहा हूँ यहाँ पर। तो लेकिन मिर्जा साहब कहते हैं, सरदार जी ये तो तुम्हारा ही है, ये आपका ही है, इसको तो हमने हथियार लिया है। लेकिन अपने उन्होंने लड़के को बुलाया, ओए पानी लेके आ। लड़का पानी लेके आया, उन्होंने पोस्टर हटाया पूरा, उसमें गुरुमुखी पे लिखा हुआ था कि ये बिल्डिंग संत तारा सिंह जी ने बनवाई थी, फाउंडेशन थे उन, और इसी साल में बनी थी, वो पूरा का पूरा लिखा। ऐसे बहुत फुटप्रिंट है वहाँ पर,
बहुत ही खूबसूरत। आप उस पाकिस्तान से मिट्टी तो नहीं ले आए, लेकिन मिट्टी की सौंधी सौंधी खुशबू मुझे पूरा यकीन है कि आपकी किताब में हमें मिलेगी। तो हमारी शुभकामनाएं आपके साथ हैं, और उम्मीद है आगे चलकर आप जब और किताब लिखेंगे हम आपके साथ फिर से बात करेंगे, क्योंकि आप शायद सिंध के बारे में लिखना चाहते हैं।
जरूर, मेरी कोशिश ये है कि अगर पहली बात तो मेरे को इस प्रोजेक्ट के अंदर पाकिस्तान गवर्नमेंट ने अगर वीजा नहीं दिया होता तो मैं ये काम कभी नहीं कर सकता, तो उनको मैं थैंक यू कहता हूँ। दूसरी बात, जो वहाँ लोग मेरे को मिले थे, मैं तो एक सिर्फ जुनून लेके चला गया था, जो लोग 14-15 लोग मेरे को वहाँ मिले जिन्होंने मेरी हेल्प की है, मुझे तो पता नहीं था कल मैं कहाँ जा रहा हूँ, लेकिन जिन्होंने मदद की है उनको भी मैं थैंक यू करता हूँ। लेकिन यस, अगर इस प्रोजेक्ट के बाद मेरा जो अंदरूनी डिजायर है वो ये है कि अगर इसी प्रोजेक्ट को आगे ले जाए सिंध की कम्युनिटी, सिंध में अगर इसको हम डॉक्यूमेंट करें, सिंध में तो हिंदू और सिखिज्म और सूफिज्म एक साथ ही मिलकर रहते
बिल्कुल
थे, राइट? तो उसको भी अगर डॉक्यूमेंट किया जाए तो ये मेरी ख्वाहिश है।
जी, हमारी शुभकामनाएं आपके साथ हैं, और पूरा विश्वास है कि आप और फलेंगे फूलेंगे और इतिहास को, विरासत को बरकरार रखेंगे।
थैंक यू जी। वैसे मैं अगर ये किताब के बारे में कोई भी अगर देखना चाहता है तो मैं वेबसाइट का भी एड्रेस बता देता हूँ, www.lostheritagebook.com,
जी बहुत शुक्रिया।